الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والله يدعو إلى دار السلام. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. وہ اعمال جن کے ذریعے سے انسان کو جنت میں داخلہ ملتا ہے، ان کا بیان چل رہا تھا. احادیث میں کیسے بہت سارے ایسے اعمال ہیں جو عورتوں سے متعلقہ نہیں، لہذا ہم نے صرف ان احادیث کو بیان کیا جو ڈویبل ہوں، عورتیں آسانی کے ساتھ اپنے گھروں میں اس پر عمل کر سکتی ہوں. ان میں ایک تھا کہ وضو کے بعد کلمہ شہادت اور اللہم اجعلنی من التوابین واجعلنی متطہرین پڑھنے والا جنت میں داخل ہوتا ہے. دوسرا تحیت الوضو کی پابندی کرنے پر جنت میں داخلہ. تیسرا اذان کا جواب دینے پر جنت میں داخلہ. چوتھا مسجد بنانے پر جنت میں داخلہ. پانچواں پانچ فرض نمازوں کو اہتمام کے ساتھ ادا کرنے پر جنت میں داخلہ. چھٹا سنت مؤکدہ کے اہتمام پر جنت میں داخلہ. ساتواں کثرت سجدہ پر جنت میں داخلہ. آٹھواں سید الاستغفار پر جنت میں داخلہ. اور نواں لا حول ولا قوة الا باللہ، یہ پڑھنے پر جنت میں داخلہ. ایک اور حدیث ہے جس کا تذکرہ یہاں پر کر دینا مناسب ہے. عن علی قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم، حضرت علی رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ میں نے نبی علیہ السلام سے سنا، یقول فرماتے تھے، من قرأ آية الكرسی فی دبر کل صلاة، جس نے ہر نماز کے آخر پر آیت الکرسی پڑھی، لم یمنعہ من دخول الجنة الا الموت، اس کو جنت میں داخلے سے موت کے سوا کسی چیز نے نہیں روکا ہوا. یعنی جیسے ہی موت آئے گی اسی وقت جنت میں داخل ہو جائے گا. تو آیت الکرسی تو اکثر عورتوں کو یاد ہوتی ہے، لہذا ہر نماز کے اخیر پر دعا مانگنے سے پہلے آیت الکرسی کو پڑھنے کا معمول بنا لیں. ویسے بھی ایک حدیث میں آتا ہے کہ صبح اور شام آیت الکرسی پڑھ لی جائے، اللہ تعالیٰ گھر کی حفاظت فرماتے ہیں، بندے کی جان کی حفاظت فرماتے ہیں. تو یہ ایک عمل نماز کے بعد اور بھی ہے جس کو کرنے پر جنت ملتی ہے. گیارہواں عمل روزے کا اجر جنت میں داخلہ. بارہواں حج مبرور پر جنت میں داخلہ. تیرہ تین کام پر جنت میں داخلہ، اطعم الطعام، افش السلام، صلوا باللیل والناس نیام. چودہواں صلہ رحمی کرنے پر جنت میں داخلہ. پندرہ ماں باپ اگر بچوں کی اچھی تربیت کریں اور بچے ماں باپ کے فرما بردار کریں تو ان دونوں کا جنت میں داخلہ. سولہ خاوند بیوی سے محبت کرے، بیوی شوہر کی فرما برداری کرے تو دونوں کا جنت میں داخلہ. سترہ مخلوق پر رحم و کرم سے جنت میں داخلہ. خوش خلقی سے زندگی گزارنا، اللہ کے بندوں کے ساتھ اچھے اخلاق سے پیش آنا. फिर 18 इत्तिबाए सुन्नत पर जन्नत में दाखला, 19 हया और पाकदामनी की जिंदगी गुजारने पर जन्नत में दाखला, और आज 20वां नुक्ता कलमा तैयबा की कसरत करने पर जन्नत में दाखला। क्योंकि हदीस मुबारक में है, कमा तईशून तमूतून, तुम जिस हाल में जिंदगी गुजारोगे तुम्हें उसी हाल में मौत आएगी। तो एक आदमी जिंदगी में जिस अमल को बार बार करता होगा तो मौत के वक्त वो ही अल्फाज उसकी जुबान पर जारी होंगे, और जब मौत के वक्त कलमा जुबान पर जारी हुआ तो आदमी के लिए जन्नत में जाने का सबब बनेगा। चुनाचे हदीस पाक है, अन मुआज़ इब्न जबल रज़ी अल्लाहु अन्हु क़ाल क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मन कान आखिर कलामिही ला इलाह इल्लल्लाह दखल अल्जन्ना। जिस शख्स का आखिरी कलाम, यानी जिसने मौत के वक्त यूं पढ़ा ला इलाह इल्लल्लाह, तो वो बंदा जन्नत में दाखिल हो गया। मौत के वक्त ये हमारी जुबान पे जारी हो, उसके लिए जरूरी है कि हम कलमा तैयबा का विर्द करने की आदत डालें। औरतों को ये बात भी मालूम होनी चाहिए कि अगर किसी की मौत का वक्त आ जाए तो उसके सामने खुद जरा बुलंद आवाज से कलमा पढ़ें ताकि उसे कलमा याद आ जाए। इसको तलकीन कहते हैं। तो ऊपर वाले बंदों को तलकीन करनी पड़ती है। अब सवाल पैदा होता है कि अगर आदमी को खुद अपनी मौत का वक्त आ जाए, हार्ट अटैक में जैसे पता चल जाता है कि मैं गया दुनिया से, या कोई और ऐसी कैफियत हो, तो मौत से पहले मरने वाले के लिए एक दुआ पढ़ना वो भी हदीस में मनकूल है कि अगर बंदा महसूस करे कि बस मेरी जान निकलने लगी तो वो दुआ पढ़े, अल्लाहुम्मा अग़फिरली वरहमनी, ए अल्लाह मेरी मग़फ़िरत कर दे, मुझ पर रहम फरमा, वअल्हिकनी बिर्रफ़ीक़िल आला, और मुझे ऊपर वाले साथियों के से में पहुंचा। तो ये मुख्तसर सी दुआ है, ये भी याद होनी चाहिए, अल्लाहुम्मा अग़फिरली वरहमनी वअल्हिकनी बिर्रफ़ीक़िल आला। ताहम आज के बयान में आपको चंद ऐसी बातें बताई जाती हैं कि जिनके करने से इंसान को अच्छी मौत आती है, हुस्न खात्मा उसको नसीब होता है। इन तमाम पॉइंट को दिल के कानों से सुने और अपनी जिंदगी में इसको लागू करें ताकि जब भी हमारा इस दुनिया से जाना हो तो हम ईमान की सलामती के साथ दुनिया से चले जाएं। उसमें सबसे पहला पॉइंट है बदनजरी से परहेज। जो शख्स गैर महरम से अपनी निगाहों को बचाए, चलते हुए निगाहों को नीचे रखे, तो ये गैर महरम से निगाहों को बचाना ईमान पर मरने का सबब बनता है। दूसरे लफ्जों में यूं कह सकती हैं कि जिसको बदनजरी की आदत होगी मरते वक्त कलमा उसको भूल जाएगा। अब सुनिए हदीस पाक में आता है, अन नजर सहम मिन सहाम इबलीस, कि नजर शैतान के तीरों में से एक तीर है, मसमूम मन तरा कहा मखाफियती, जिसने मेरे खौफ की वजह से इसको तर्क कर दिया, यानी गैर महरम की तरफ देखना छोड़ दिया, अबदल तो हूं ईमाना, उसको ऐसा ईमान अता किया जाएगा, यजदु हलावतहु फी कल्बिही, कि जिसकी लज्जत वो अपने दिल में महसूस करेगा। यानी गैर महरम की तरफ से नजर हटाई तो इसके बदले अल्लाह ताला उसको ईमान की हलावत अता फरमाएंगे। और मुल्ला अली कारी रहमतुल्लाह अलैह फरमाते हैं, वक़द वारदा, और ये बात आई है, अन्न हलावत अल ईमानी, कि ईमान की हलावत इजा दखलत कल्बन, जब वो दिल में दाखिल हो जाती है, ला तखरुज मिन्हु अबदा, फिर दिल से कभी भी नहीं निकलती। इसका मतलब ये हुआ कि गैर महरम से अपनी निगाह बचाने का इनाम ईमान की लज्जत, और ईमान की लज्जत का नतीजा अच्छी मौत, और अच्छी मौत का नतीजा जन्नत का दाखला। हलावत ईमान की कुछ अलामतें किताबों में लिखी हैं। चुनाचे फरमाया कि जब ईमान की हलावत मिलती है तो इस्तिलज़ाज़ुत ताआत, इंसान को इबादत में मजा आता है। ईसारुहा अला जमी शहवात, तमाम शहवतों को छोड़ना उसके लिए आसान होता है। तहम्मुलुल मशाक़ फी मर्ज़ातिल्लाह, अल्लाह की रजा हासिल करने के लिए मुशक्कतें उठाना उसके लिए आसान हो जाता है। अर्रज़ाउ बिलक़ज़ा फी जमील हालात, और तमाम हालात में इंसान अल्लाह की रजा पर राजी रहता है। तो अच्छी मौत हासिल करने का पहला नुस्खा बदनजरी से परहेज, दूसरा पाबंदी के साथ मिसवाक करना। मिसवाक जिस तरह मर्दों के लिए सुन्नत है, औरतों के लिए भी सुन्नत है। मसनून तरीका अलामा शामी रहमतुल्लाह ने यही लिखा है कि तीन उंगलियों से पकड़े, साइड पर अंगूठा हो, और छिंगलिया जो छोटी उंगली है वो नीचे हो। अलामा शामी रहमतुल्लाह अलैह फरमाते हैं मिसवाक के बारे में कि मिम मनाफे ही, मिसवाक के फवायद में से यह है तज़कीरु शहादत इंदल मौत, कि मौत के वक्त इंसान को कलमा याद आ जाता है, रज़क़नल्लाहु ताला बिमन्नहि व करमहि, अल्लाह ताला अपने करम और एहसान से हमें भी ये नेमत अता फरमाए। तीसरा नुक्ता जिस पर के इंसान को अच्छी मौत आएगी कि ईमान पर शुक्र अदा करना, क्योंकि अल्लाह ताला का वादा है लइन शकरतुम लअज़ीदन्नकुम, अगर तुम मेरी नेमतों का शुक्र अदा करोगे तो मैं अपनी नेमतें और ज्यादा अता करूंगा। इसलिए हमें चाहिए कि हम सुबह शाम ये कहा करें रज़ीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन नबिया व बिल इस्लाम दीना। तो ईमान पर अल्लाह का शुक्र अदा करना ये अच्छी मौत का सबब होता है। चौथा अमल सदका खैरात करना। हदीस मुबारक में आता है इन सदका तुत्फ़िउ ग़ज़बर रब्बी व तदफ़ाउ मीत तस्सुई, मिश्कात शरीफ की रिवायत है कि सदका अल्लाह ताला के गजब को मिटा देता है और बुरी मौत को इंसान से दूर कर देता है, यानी अल्लाह को राजी कर देता है और अच्छी मौत का सबब बन जाता है। मुल्ला अली कारी रहमतुल्लाह अलैह फरमाते हैं ऐ तमनौ इंजालुल मकरूह वल बला फिल हाल, के सदका से हाल में जो बला या नापसंदीदा हाल आना होता है उसको रोकता है। व तदफ़ाउ सू अल खातिमत फिल माल, और आने वाले वक्त में बुरे खात्मे से इंसान को बचाता है। पांचवा नुक्ता जो अच्छी मौत का सबब बनता है अहलुल्लाह के साथ मोहब्बत का ताल्लुक रखना, उनकी सोहबत को इख्तियार करना। हदीस मुबारक में आता है कि हम रिजालुल्लाह यस्का जलीसुहुम, ये वो बंदे हैं जिनकी सोहबत में बैठने वाला कभी बदबख्त नहीं होता। और उलमा ने लिखा कि बदबख्त तो वही होता है कि जो ईमान से महरूम हो जाए। जब ये शख्स बदबख्त नहीं हो सकता इसका मतलब कि अल्लाह ताला मौत के वक्त इसको ईमान की सलामती के साथ दुनिया से जाने की तौफीक अता फरमाएंगे। छठा नुक्ता जिससे कि इंसान को आखिरी वक्त में अच्छी मौत आती है अल्लाह रब्बुल इज्जत से मोहब्बत करना। कुरान मजीद में है युहिब्बुहुम व युहिब्बूनहू, अल्लाह उनसे मोहब्बत करेगा अपने बंदों से और वो बंदे अल्लाह से मोहब्बत करेंगे। उलमा ने लिखा है कि जो शख्स दुनिया में अल्लाह रब्बुल इज्जत से मोहब्बत करेगा आखिरत में दुश्मनों की कतार में शामिल नहीं किया जाएगा। सातवां अमल जिससे अच्छी मौत आती है कि इंसान पाक दामनी की जिंदगी गुजारे। चुनाचे हदीस पाक में है कि अगर कोई औरत किसी मर्द को गुनाह की तरफ बुलाए, जातु मनसब व जमाल, वो बड़ी खूबसूरत भी हो और अच्छे घर की हो, और वो आगे से कह दे कौल इन्नी अखाफुल्ला, कि मैं अल्लाह से डरता हूं, तो इसके बदले अल्लाह ताला उसको अर्श का साया अता फरमाएंगे, और जिनको अर्श का साया क्यामत के दिन मिलेगा यही लोग जन्नत में दाखिल किए जाएंगे। हर औरत अपनी जिंदगी में इस एक अमल की वजह से अच्छी मौत मर सकती है, जन्नत में दाखिल हो सकती है। क्योंकि अक्सर व बेशतर नौजवान बच्चियों को कहीं ना कहीं से गुनाह की दावत मिलती है, तो जब भी कहीं से गुनाह का इरादा उसको महसूस हो तो फौरन दिल में कहे इन्नी अखाफुल्लाह, मैं अल्लाह से डरती हूं। अल्लाह के डर की वजह से अगर ये गैर महरम मर्द को अपने से दूर रखेगी तो इसके बदले में अल्लाह रब्बुल इज्जत इसको जन्नत अता फरमाएंगे। आठवां, अजान के बाद जो दुआ है जो किताबों में लिखी है और अजान के बाद मांगी जाती है, बुखारी शरीफ में है कि जो शख्स इस दुआ की पाबंदी करेगा हल्लत लहू शफाती, उस बंदे के लिए मेरी शफात हो लाजिम हो गई। तो मुल्ला अली कारी रहमतुल्लाह अलैह ने फरमाया फफीही इशारतुन, इसमें इशारा है इला बशारत हुस्निल खातिमा, के अल्लाह ताला उस बंदे का खात्मा अच्छा फरमा देंगे। नौवां पॉइंट कि इंसान अपने हुस्न खात्मा की खुद दुआ भी मांगे, अल्लाहुम्मा बारिक लना फिल मौत वफी मा बादल मौत। ये जो दुआ है तो मुख्तसर सी, मगर इसकी बरकत से अल्लाह ताला बंदे को अच्छी मौत अता फरमाते हैं। अल्लाहुम्मा बारिक लना फिल मौत वफी मा बादल मौत। दसवां कि इंसान ये दुआ मांगे रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना वहब लना मिन लदुनका रहमा, ए अल्लाह हिदायत मिलने के बाद हमारे दिलों को टेढ़ा ना कर दीजिए। ये ऐसी बरकत वाली दुआ है कि इसकी बरकत से इंसान आखिरी वक्त में हिदायत पर रहता है और उसको कल में फिर मौत आती है। तो ये 10 ऐसी बातें हैं कि जिनका ख्याल रखेंगी तो इंशाअल्लाह अपने अपने वक्त पर अल्लाह ताला की तरफ से रहमत की मौत आएगी। जो लोग जिंदगी में तैयारियां करते हैं फिर मौत के वक्त उनको अच्छी मौत आती है। ख्वाजा फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह नौजवानी में इत्र फरोश थे, अतर की दुकान थी, और आपको पता है कि इत्र फरोश की दुकान पे छोटी छोटी बहुत सारी शीशियां होती हैं जिनमें इत्र पड़ी होती है। फरमाते हैं कि मेरी आम सी जिंदगी थी, मैं अपनी दुकान पर बैठा हुआ था तो एक दिन मेरे पास एक बूढ़ा आया और उसने मेरी शीशियों को बड़े ताज्जुब से देखना शुरू किया। मैंने उससे पूछा कि बाबा क्या देखते हो, उसने कहा कि देखता ये हूं कि तुम्हारी जान इतनी शीशियों में अटकी हुई है, ये कैसे निकलेगी। कहते हैं मुझे बड़ा गुस्सा आया, मैंने कहा कि जैसे आपकी निकलेगी वैसे मेरी निकलेगी। तो जब उसने ये सुना तो उसके पास एक चादर थी, उसने चादर उसी वक्त फैलाई, जमीन पर लेटा, कहने लगा मेरी मौत तो फिर ऐसे आएगी ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। मैं पहले तो समझा कि शायद बाबा जी कोई ड्रामा कर रहे हैं, कहने लगे जब करीब होकर देखा उनकी रूह अल्लाह को प्यारी हो चुकी थी। तो जिन्होंने मौत के लिए तैयारियां की होती हैं उनकी मौत इतनी आसान और अच्छी मौत होती है। श्री शक्ति रहमतुल्लाह अलैह फरमाते हैं कि मैं एक जगह बैठा हुआ था, मेरे पास एक आदमी आया, कहने लगा यहां कोई अच्छी जगह है जहां मर सके। मैं बड़ा हैरान हुआ, ये क्या कह रहा है कि कोई अच्छी जगह है कि इंसान मर सके। तो मैंने कुएं की तरफ इशारा किया कि ये कुआं अच्छी जगह है मरने के लिए। कहते हैं वो मेरे सामने कुएं की तरफ गया, उसने वुजू किया, नमाज पढ़ी, नमाज पढ़ के लेट गया। कुछ देर में मैं भी वहां पहुंचा कि भाई नमाज पढ़ूं, वहां जाकर देखा कि वो शख्स अल्लाह ताला को प्यारा हो चुका था। तो हदीस पाक में है कि जो शख्स मिसवाक करता होगा, मलकुल मौत आते हैं, शैतान को मारकर दूर भगा देते हैं, और बंदे को बतला देते हैं कि तेरी मौत का वक्त करीब है, तू कलमा पढ़ ले। वो बंदा कलमा पढ़ता है तो उसे मौत आ जाती है। अबू ज़र्रा रहमतुल्लाह अलैह एक बुजुर्ग गुजरे हैं, उनके बारे में आता है कि आखिरी वक्त में उनको मौत इस तरह आई कि वो हदीस पाक पढ़ रहे थे, मन कान आखिर कलाम ही ला इलाहा इल्लल्लाह, कि जिस बंदे का आखिरी अमल ला इलाहा इल्लल्लाह हुआ तो इधर तक पहुंचे तो उनको मौत आ गई, दखल अल जन्ना, वो प्रैक्टिकली जन्नत के अंदर दाखिल हो गए। ऐसे भी खुशनसीब लोग होते हैं, लिहाजा हमें भी अपने अल्लाह से दुआ मांगनी चाहिए, अल्लाहुम्मा इन्ना नसअलुकल जन्ना व नऊजु बिका मिनन नार। अब यहां पर चंद बातें ये भी सुन लीजिए कि वो आमाल जिनकी वजह से इंसान को बुरी मौत आती है उनका भी पता होना चाहिए ताकि इंसान उससे बचे। चुनाचे चंद बातें हैं, उनमें से एक बात, सूदखोर इंसान को हमेशा बुरी मौत आती है। अल्लाह ताला कुरान मजीद में फरमाते हैं कि अगर तुम सूद को चहीं छोड़ोगे, फाजनू बिहरबिम मिनल्लाह व रसूलिही, तुम अल्लाह और उसके रसूल के साथ जंग के लिए तैयार हो जाओ। और जो अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ जंग करे उसकी हमेशा बुरी मौत होती है। दूसरी बात, किसी वली के साथ बुग्ज, अदावत और दुश्मनी रखना। हदीस पाक में आता है और यह हदीस कुदसी है, अल्लाह ताला ने फरमाया, मन आद अली वलियन फकद आज़न्तुहु बिलहर्ब, जिसने मेरे वली के साथ दुश्मनी की मेरा उसके साथ ऐलाने जंग है। अल्लाहु अकबर। आज खामिंद को बीवी से मोहब्बत होती है, बीवी से कोई बंदा दुश्मनी रखे तो खामिंद उसको अपना दुश्मन समझता है। इसी तरह अल्लाह के औलिया के साथ अगर कोई दुश्मनी करे, अल्लाह रब्बुल इज्जत उसको अपना दुश्मन समझते हैं। तीसरा अमल, शायर इस्लामिया की बेहुर्मती या सुन्नत का इस्तिख़फ़ाफ़ होना। बाज़ औरतें सुन्नत को मामूली समझती हैं, बाज़ मर्द सुन्नत को मामूली समझते हैं। अगर सुन्नत को हल्का समझा तो ये ऐसा बड़ा अमल है गुनाह का कि इसकी वजह से इंसान इस्लाम के दायरे से खारिज कर दिया जाता है। शायर इस्लामिया की कभी भी बेहुर्मती नहीं करनी चाहिए। बाज औरतें दाढ़ी का मजाक उड़ाती हैं, दाढ़ी वालों का मजाक उड़ाती हैं, ये मजाक उड़ाना बुरी मौत मरने का सबब बन जाता है। चौथा अमल, सहाबे कराम से दुश्मनी रखना और बुग्ज रखना। नबी इस्लाम ने फरमाया, वमन अब गदहुम फबी बुग्जी अब गदहुम, कि जो सहाबा से बुग्ज रखता है वो मेरे बुग्ज की वजह से उनके साथ बुग्ज रखता है। इसलिए हमने देखा कि सहाबा के साथ बुग्ज रखने वाले बंदे को हमेशा बुरी मौत आती है। मुझे अपने छोटी उम्र का वाकया याद है, उम्र शायद यही कोई 4-5 साल होगी, तो मोहल्ले में एक आदमी था, हम उस वक्त गली में खेलते थे, प्राइमरी स्कूल में शायद पढ़ते थे, और उम्र ऐसी थी कि पूरे मोहल्ले का ग्रीन कार्ड हमारे पास था। जिस घर में जब चाहते हम दाखिल हो जाते तो हमें मुस्कुराहटें मिलती थीं, मोहब्बतें मिलती थीं, औरत मर्द सब प्यार करते थे। तो मुझे किसी दोस्त ने बताया कि इस घर में इन्होंने एक बंदे को बांधा हुआ है, तो इसको देखने के लिए मैं उस घर में दाखिल हुआ तो मैंने देखा कि एक कमरे में उन्होंने रस्सी से अपने बाप को बांधा हुआ था। तो उनका एक छोटा बच्चा, वो मेरा स्कूल में पढ़ता था, वाकिफ था, मैंने उससे पूछा कि क्या मसला है, तो उसने कहा कि ये गालियां निकालता है। तो उसने मुझे दिखाया, मुझे हैरत हुई कि वो आदमी इतनी गंदी और फुहश गालियां निकाल रहा था जैसे पागल होता है ना, उसके मुंह से राल टपक रही थी जैसे पागल हो जाता है कोई, हाल बुरा था और वो मां बहन की नंगी गालियां निकाल रहा था। बाद में जब हम जरा बड़े हुए तो हमें पता चला कि वो शिया था और सहाबे कराम के ऊपर तबर्रा किया करता था। तब बात समझ में आई कि सहाबे कराम पर का बुग्ज रखने की वजह से अल्लाह ने आखिरी वक्त में ऐसी बीमारी में मुब्तला किया कि वो कुत्ते की तरह भौंकता था, नंगी गालियां देता था और बिल आखिर 2-3 दिन बंधा रहने के बाद वो जहन्नम में चला गया। पांचवा अमल जिसकी वजह से बुरी मौत आती है, तकब्बुर और उजब। कुरान मजीद में है, इन अल्लाह ला युहिब्बु मन कान मुख्तालन फखूरा। जब अल्लाह ऐसे बंदे को पसंद ही नहीं करते तो उसको अच्छी मौत कैसे आ सकती है। कई नौजवान बच्चियां उजब और तकब्बुर की मरीजा होती हैं, इस गुनाह से तौबा करनी चाहिए, ऐसा ना हो कि इसकी वजह से हम कलमे से महरूम हो जाएं। फिर छठा, मुनाफिक, जिसके अंदर निफाक हो, ऊपर से कुछ और अंदर से कुछ। ऊपर से मां बाप की नजर में नेक बनी हुई है और अंदर से रोग पाला हुआ है, किसी से दोस्ती लगाई हुई है, पता भी नहीं चलने दे रही। आमतौर पर ऐसी बच्चियों को अपने ये ताल्लुक छुपाने के लिए बहुत झूठ बोलने पड़ते हैं, इतने झूठ बोलने पड़ते हैं कि बात बात पे झूठ बोलती हैं। कई तो झूठी कसमें खा के यकीन दिलाती हैं, अम्मी कुछ भी नहीं है, मैं तो ऐसे बात कर रही थी, तुम्हें ऐसे ही शक पड़ रहा है, हालांकि वो जानती है कि मैं दोगलापन कर रही हूं, मैं ऊपर से कुछ हूं और अंदर से कुछ हूं। तो ये दोरंगी की जिंदगी, दोगलेपन की जिंदगी, मुनाफकत की जिंदगी इंसान के लिए बुरी मौत मरने का सबब बन जाती है। और सातवां अमल, उलमा ने लिखा है कि किसी गुनाह का दिलो दिमाग के अंदर रच बस जाना, ये इंसान के लिए बुरी मौत का सबब बनता है। अब आप गौर करें कि जो बच्चियां गैर महरम से बात करना शुरू कर देती हैं, ताल्लुकात बना लेती हैं, ये एक ऐसा गुनाह है कि जो 24 घंटे इंसान के दिमाग पे छाया रहता है, उसी की सोचें, उसी का ख्याल, उसी का तसव्वुर, उसी की बातें, हत्ता के नमाज में खड़े भी उसी की बातें याद आ रही होती हैं। तो किसी के साथ गुनाह का ऐसा ताल्लुक कि इंसान की सोचों में वो ख्याल रच जाए, बस जाए, हर वक्त वही ख्याल रहे। हदीसे पाक में आते हैं, ऐसे बंदे को जब मौत आती है अल्लाह कलमे से महरूम फरमा देते हैं। तो ये चंद ऐसी बातें हैं कि जिसकी वजह से कलमे से महरूमी हो जाती है। अल्लाह ताला हमें इन बुरे आमाल से महफूज फरमाए, और जिन आमाल पर जन्नत मिलती है अल्लाह हमें वो अमल करने की तौफीक अता फरमाए। व आखिरु दावाना अनिलहम्दुलिल्लाहि रब्बिल आलमीन। थोड़ी देर आप मुराकबा कर लीजिए, फिर उसके बाद इंशाल्लाह दुआ करेंगे। आंखों को बंद कर लें, सर को झुका लें, दुनिया और जो कुछ दुनिया में है उससे हटकट के अल्लाह रब्बुल इज्जत की याद में डूब जाएं।
मैं तेरे सामने झुक रहा हूँ खुदा, मैं तेरे सामने, मैं तेरे सामने, मैं तेरे सामने झुक रहा हूँ खुदा, मेरा कोई नहीं अल्लाह तेरे सिवा, मैं तेरे सामने, मैं तेरे सामने, मैं गुनहगार हूँ, मैं सियाकार हूँ, मैं खताकार हूँ, मैं सजावा میں گناہگار ہوں، میں سیاہکار ہوں، میں خطاکار ہوں، میں سزاوار ہوں، میں خطاکار ہوں، میں سزاوار ہوں، میرے سجدوں میں تیری ہی حمد و ثنا، میرے سجدوں میں تیری ہی حمد و ثنا، میرا کوئی اللہ تیرے سوا، میں تیرے سامنے میری توبہ ہے توبہ، اے میرے الہ، مجھ گناہگار کو دینا سزا، میری توبہ ہے توبہ، اے میرے الہ، مجھ گناہگار کو تو نہ دینا سزا، مجھ گناہگار کو تو نہ دینا سزا، میری آہوں کو سن، میری آہوں کو سن لے، اے حاجت روا، میری آہوں کو سن، میری آہوں کو سن لے، اے حاجت روا، میرا کوئی نہیں اللہ تیرے سوا، میں تیرے سامنے مجھ پہ جو بھی مصیبت بنی ہے، وہ تیرے ہی کرم سے ٹلی ہے، مجھ پہ جو بھی مصیبت بنی ہے، وہ تیرے ہی کرم سے ٹلی ہے، مشکلیں حل کرو، مشکلیں حل کرو، سب کے مشکل کشا، مشکلیں حل کرو، سب کے مشکل کشا، میرا کوئی نہیں اللہ تیرے سوا، میں تیرے سامنے میں تو غفار ہوں، تو نے خود ہی کہا، نہیں کوئی نہیں ہے شہباز کا، میں تو غفار ہوں، خود ہی کہا نہیں کوئی نہیں ہے شہباز کا، بخش دوں گا میں تجھ کو، بخش دوں گا میں تجھ کو، یہ ہے وعدہ تیرا، بخش دے گا ہمیں، بخش دے گا ہمیں، یہ ہے وعدہ تیرا، میرا کوئی نہیں اللہ تیرے سوا، میں تیرے سامنے جھک رہا ہوں خدا، میرا کوئی نہیں اللہ تیرے سوا، میں تیرے سامنے جھک رہا ہوں خدا.
لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجئے. دعا سے پہلے ایک دو باتیں ذہن میں رکھیے. اللہ تعالیٰ قرآن مجید میں فرماتے ہیں وَلِلَّهِ الْأَسْمَاءُ الْحُسْنَى فَادْعُوهُ بِهَا، اللہ تعالیٰ کے بہت خوبصورت نام ہیں، ان ناموں کے ساتھ دعا کرو. چنانچہ علماء نے لکھا ہے کہ اللہ کے جو 99 نام ہیں ان میں سے کوئی نام اسم اعظم ہے، اس اسم اعظم کی برکت سے اگر دعا مانگی جائے تو دعا قبول ہوتی ہے. لہذا اس وقت ہم دعا مانگنے سے پہلے وہ اسماء پڑھیں گے. پڑھنے کا طریقہ یہ ہوگا کہ یہ عاجز پڑھے گا اللہ کے نام کو، جیسے الرحمن یا اللہ. تو جب یہ عاجز پڑھے الرحمن یا اللہ تو اس کو آپ غور سے خاموشی سے سنیں. جب میں پڑھ لوں الرحمن یا اللہ تو اس کے بعد آپ نے فقط یا اللہ خود پڑھنا ہے. چونکہ عورتوں کا مجمع ہے، مرد قریب نہیں ہے، تو اس لیے آپ والہانہ طور پہ بھی پڑھ سکتی ہیں اللہ کی محبت میں ڈوب کر. اس کا یوں معاملہ سمجھیے کہ جیسے چھوٹا بچہ امی امی کر کے روتا ہے تو پھر قریب کوئی چھوٹا بیٹھا ہو بڑا بیٹھا ہو وہ کسی کی پرواہ نہیں کرتا، امی 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 وہ اس طرح کہہ رہا ہوتا ہے کہ بے اختیار مامتا جوش میں آتی ہے اور ماں اپنے بچے کو اٹھا کے سینے سے لگا لیتی ہے. اسی طرح ہم بھی اللہ 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 اس والہانہ انداز میں کہیں کہ ہمارے اللہ کو ترس آ جائے. ارد گرد کو مت دیکھیں کہ کوئی دیکھ رہی ہے کوئی سن رہی ہے، اس وقت تو اپنی اپنی لگی ہونی چاہیے. لہذا ایسے اللہ کا لفظ دل سے نکال کر کہیں کہ اللہ کو پسند آ جائے. پھر اس کے بعد دعا مانگیں. اس رمضان المبارک کی مستورات کی یہ آخری نشست ہے، معلوم نہیں اگلے رمضان تک کس کو مہلت ملے گی نہیں ملے گی، کون کس حال میں ہوگا، اس کو غنیمت سمجھ لیجئے اور اس موقع سے الفائدہ اٹھا کر اپنے اللہ کو منا لیجئے. دعا کیجئے. سبحان ربی العلی الوہاب، اللہم صلی علی سیدنا محمد وعلا آل سیدنا محمد وبارک وسلم. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. الرحمن يا الله، الرحيم يا الله، الملك يا الله، القدوس يا الله، السلام يا الله، المؤمن يا الله، المهيمن يا الله، العزيز يا الله، الجبار يا الله، المتكبر يا الله، الخالق يا الله، البارئ يا الله، المصور يا الله، الغفار يا الله، القهار يا الله، الوهاب يا الله، الرزاق يا الله، الفتاح يا الله، العليم يا الله، القابض يا الله، الباسط يا الله، الخافض يا الله، الرافع يا الله، المعز يا الله، المذل يا الله، السميع يا الله، البصير يا الله، الحكم يا الله، العدل يا الله، اللطيف يا الله، الخبير يا الله، العليم يا الله، العظيم يا الله، الغفور يا الله، الشكور يا الله، العلي يا الله، الكبير يا الله، الحفيظ يا الله، المقيت يا الله، الحسيب يا الله، الجليل يا الله، الكريم يا الله، الرقيب يا الله، المجيب يا الله، الواسع يا الله، الحكيم يا الله، الودود يا الله، المجيد يا الله، الباعث يا الله، الشهيد يا الله، الحق يا الله، الوكيل يا الله، القوي يا الله، المتين يا الله، الولي يا الله، الحميد يا الله، المحصي يا الله، المبدئ يا الله، المعيد يا الله، المحيي يا الله، المميت يا الله، الحي يا الله، القيوم يا الله، الواجد يا الله، الماجد يا الله، الواحد يا الله، الأحد يا الله، الصمد يا الله، القادر يا الله، المقتدر يا الله، المقدم يا الله، المؤخر يا الله، الأول يا الله، الآخر يا الله، الظاهر يا الله، الباطن يا الله، الوالي يا الله، المتعال يا الله، البر يا الله، التواب يا الله، المنتقم يا الله، العفو يا الله، الرؤوف يا الله، مالك الملك يا الله، ذو الجلال والإكرام يا الله، المقسط يا الله، الجامع يا الله، الغني يا الله، المغني يا الله،
المانی یا اللہ، الدار یا اللہ، النافع یا اللہ، النور یا اللہ، الحادی یا اللہ، البدی یا اللہ، الباقی یا اللہ، الوارث یا اللہ، الرشید یا اللہ، الصبور یا اللہ، 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 اے کریم پروردگار، آپ کے بندے اور آپ کی بنیاں آپ کے دربار میں حاضر ہیں، اپنے گناہوں کے بوجھ اٹھائے ہوئے، اپنے دلوں کو سیاہ بنائے ہوئے آپ کے دربار میں نادم اور شرمندہ حاضر ہیں۔ اے کریم آقا، کمزور طبی کے دروازے پہ حاضر ہیں، محتاج غنی کے دروازے پہ حاضر ہیں۔ اے اللہ، بندے اپنے پروردگار کے در پر حاضر ہیں۔ اے اللہ، رمضان کا بابرکت مہینہ ہے، روزے کی حالت ہے، رحمت فرما دیجئے، اللہ کرم کر دیجئے، اللہ بخشش فرما دیجئے، اللہ بخشش ہونے والوں میں ہمارا نام شامل کر لیجئے، میرے مولا رحمت کا معاملہ فرما۔ اے اللہ، ہم رمضان بھی گزار بیٹھے جو آداب کر رکھنے چاہیے تھے نہ رکھ سکے، جیسے کس کے عبادت کرنی چاہیے تھی نہ کر سکے، آپ نے تو اللہ اور موقع دیا تھا، گولڈن چانس عطا کیا تھا، میرے مولا ہم سے غفلت اور سستی ہوئی، معاف کر دیجئے۔ کامل روزوں کا ثواب عطا فرمائیے، تراوی کا ثواب عطا فرمائیے، اللہ اپنے بندوں اور بندیوں پر رحم فرما دیجئے۔ اے اللہ، اپنے بندے اور بندیوں کو ایک مرتبہ محبت کی نظر سے دیکھ لیجئے، اے اللہ ایک مرتبہ، میرے مولا ایک مرتبہ، اے کریم آقا ایک مرتبہ، اے رحیم ایک مرتبہ، اللہ ایک مرتبہ محبت کی نظر سے دیکھ لیجئے، اے کریم ایک مرتبہ محبت کی نظر سے دیکھ لیجئے، اے اللہ مہربانی کا معاملہ فرما۔ اے اللہ، اگر ہمیں آپ سے محبت کرنی نہیں آئی تو آپ کو تو محبت کرنی آتی ہے، اے اللہ آپ ہم سے محبت فرما لیجئے، پیشانی کے بالوں سے پکڑ کر ہمیں اپنی طرف کھینچ لیجئے۔ اے اللہ، ہمارے دلوں کو اپنی محبت سے بھر دیجئے، اپنی محبت کی لذت عطا کر دیجئے، چاشنی عطا فرما دیجئے۔ اے اللہ، جن بچیوں نے پردوں کے ارادے کیے، اے اللہ ان کے لیے پردے میں رہنا آسان فرما دیجئے، ان کے گھر کے محرم مردوں کو اے اللہ ان کا معاون بنا دیجئے۔ میرے مولا، آپ جانتے ہیں عورت کمزور ہوتی ہے، جب گھر کے مرد دین کے معاملے میں مخالفت کرتے ہو تو پھر اس کی مشکلات بہت بڑھ جاتی ہیں۔ میرے مولا، یہ عورت اپنے دل کا غم کس کو جا کر کہے، دل کے غم کس کو جا کر سنائے، آپ سینوں کے بھید جاننے والے ہیں۔ اللہ مردوں کو ہمتیں دیجئے، تقویٰ دیجئے، وہ اپنی عورتوں کو سنت پر عمل سے نہ روکیں، حجاب کرنے سے نہ روکیں، نیکی کرنے سے نہ روکیں، دین کے راستے میں رکاوٹ نہ بنے۔ اے اللہ ان کو بھی دیندار بنا دیجئے، قدردان بنا دیجئے، معاون بنا دیجئے، اللہ رحمت کا معاملہ فرما دیجئے۔ اے اللہ، ہمیں غیر محرم کے نفسانی، شیطانی، شہوانی تعلق سے بچا لیجئے۔ میرے مولا، آج روزے کی حالت میں آپ کے سامنے پھر سچی توبہ کرتے ہیں، رب کریم ہمیں بچا لیجئے۔ اے اللہ، ہم گرنے والے ہیں، ہمیں سہارا چاہیے۔ اے اللہ، ہم اس طوفان میں بہنے والے ہیں، اللہ ہمیں بچا لیجئے۔ کریم آقا، مہربانی کا معاملہ فرما لیجئے۔ اللہ، ہم جہنم کے گڑے میں گرنے والے ہیں، اللہ ہمیں روک لیجئے۔ رب کریم رحمت کا معاملہ فرما لیجئے۔ اللہ اپنی پسندیدہ جگہ جنت عطا فرمائیے۔ اللہ رزق حلال عطا فرما، صدق مقال عطا فرما، جسمانی بیماریوں کو دور فرما، روحانی بیماریوں کو دور فرما، جو اولاد نرینہ کی طلبگار ان کو اولاد نرینہ عطا فرما، جو صاحب اولادیں ان کی اولادوں کو نیکوکار بنا، فرما بردار بنا، ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، جن گھروں میں جوان بچے بچیاں موجود ہیں اللہ ان بچوں کے مستقبل کو روشن فرما، ماں باپ کے لیے فرض ادا کرنے آسان فرما، اللہ اولاد کے غموں سے محفوظ فرما، اولاد کے دکھوں سے محفوظ فرما، اولاد کی پریشانیوں سے محفوظ فرما، اے اللہ اولادوں کو ماں باپ کا فرما بردار بنا، نیک بنا، ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، اے اللہ جن گھروں میں پریشانیاں ہیں میاں بیوی کو ایک دوسرے کی قدر دانی کی توفیق عطا فرما، دلوں میں الفتیں محبتیں اور زیادہ بڑھا، اے اللہ خوشیوں بھری زندگی نصیب فرما، اے کریم آقا آنے والے وقت کو گزرے وقت سے بہتر فرما، آنے والی زندگی کو گزری ہوئی زندگی کا کفارہ بنا، اے اللہ جو لوگ دور دور سے چل کر آئے آپ کے گھر میں اعتکاف بیٹھے آپ کے گھر کی چوکھٹ پکڑ کر بیٹھے ہیں، اے میرے مولا آپ کے محبوب نے بتلایا آپ مسافر کی دعا قبول فرماتے ہیں، یہ مسافر بندے تیرے دربار میں حاضر ہیں، اے اللہ رحمت کر دیجئے، رحمت کر دیجئے، اللہ رحمت کر دیجئے، ہم اچھی طرح جانتے ہیں جو آپ کے دروازے سے خالی جاتا ہے وہی بدبخت ہوا کرتا ہے، اللہ شقی بننے سے بچا لیجئے، بدبخت بننے سے بچا لیجئے، اللہ جھولیاں بھر دیجئے، میرے مولا مہربانی کا معاملہ فرما دیجئے، اللہ بڑی مشکلات سے بڑی قربانیوں سے آنے والے یہاں آئے ہیں، اے مولا مہربانی کا معاملہ فرما، اپنی محبت کا صدقہ دے دیجئے، میرے مولا رحمت کا معاملہ فرمائیے، اے اللہ آپ نے دنیا کے مالداروں کو کہا اپنے مال کی زکات ادا کریں، اللہ آپ کے بھی تو خزانے بے حد و حساب ہیں، اللہ اپنی رحمت کی زکات دے دیجئے، اپنی کریمی کی زکات دے دیجئے، اپنی ستاری کی زکات دے دیجئے، اپنے بندوں پر خرچ فرما دیجئے، رحمت کا معاملہ فرما دیجئے، اللہ ہمیں بار بار اپنے گھر کا دیدار عطا فرما، اپنے محبوب صلی اللہ علیہ وسلم کے در کی حاضری نصیب فرما، اے کریم آقا امت مسلمہ کو عزت رفتہ نصیب فرما، مدارس عربیہ کی حفاظت فرما، دعوت و تبلیغ کے کام کی حفاظت فرما، جہاں اللہ اللہ ہوتی ہے ان خانقاہوں کی حفاظت فرما، اقامت دین کی کوششوں کی حفاظت فرما، اللہ ہمارے تینوں حرم کی حفاظت فرما، اے اللہ ہمارے ملکوں کی حفاظت فرما، جو اس کے دشمن ہیں ان کو ہدایت نصیب فرما، اے اللہ پوری دنیا میں جہاں بھی مسلمان پریشان ہیں سب کی پریشانیوں کو دور فرما، رب کریم رحمتوں کا معاملہ فرما، اے اللہ ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، اے کریم آقا آپ کے پیارے حبیب صلی اللہ علیہ وسلم کے سامنے قبیلہ طے کی ایک عورت ننگے سر آ گئی تھی تو محبوب نے اپنی چادر سے اس کا سر ڈھانپ دیا تھا، آج آپ کے محبوب کی امت اقوام عالم کے سامنے ننگے سر کھڑی ہے، اللہ امت کا سر ڈھانپ لیجئے، 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 اے اللہ کفر اس وقت مسلمانوں کے اوپر ظلم توڑنے کے لیے ارادے کر چکا ہے، مسلمان عورتوں کی عزتیں بچا لیجئے، اللہ مسلمان کلمہ گو عورتوں کی عزتیں بچا لیجئے، میرے مولا رحمت کا معاملہ فرما دیجئے، کرم کا معاملہ فرما، اللہ ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، ہمارے والدین عزیز اقارب مشائخ جو فوت ہو چکے ان کی مغفرت فرما، جن کی آپ نے مغفرت کر دی قرب کے اعلیٰ درجات عطا فرما، جن مستورات نے خط کے ذریعے محرم مردوں کے ذریعے سے پیغام بھیجے دعاؤں کے، اے اللہ ان کے دل کی نیک مرادوں کو پورا فرما، اے کریم آقا جو کہنا چاہتی تھی نہیں کہہ پائیں ان کی دعاؤں کو بھی اللہ قبول فرما، اے اللہ جو لوگ ان سے اجتماع میں آنا چاہتے تھے نہیں آ سکے ان کو بھی دعاؤں میں شامل فرما، اے کریم آقا رحمتوں کا معاملہ فرما، اے اللہ جسمانی روحانی بیماریوں کو دور فرما، جو سنا اس پر عمل کی توفیق عطا فرما، اے اللہ ہمیں بخشش کیے ہوئے گناہگار بندوں کی قطار میں شامل فرما، اے کریم آقا عید تو اس کی ہوتی ہے جس کو محبوب کی دید ہوتی ہے، میرے مولا اپنی تجلی عطا کر دیجئے، اپنی تجلی عطا فرما دیجئے، ہماری عید کو ہماری عید بنا دیجئے، میرے مولا رحمت کا معاملہ کر دیجئے، اپنی محبت کی چاشنی عطا فرمائیے، دلوں کو جاری فرما دیجئے، ذاکر بنا دیجئے، اے اللہ رحمتوں کا معاملہ فرما دیجئے، اے اللہ جن لوگوں کے ہمارے اوپر حقوق آتے ہیں ان کو بھی ان دعاؤں میں شامل فرما لیجئے. قیامت کے دن ان کے حقوق سے ہمیں سبکدوش فرما دیجئے. اے اللہ ہم نے آپ کے بندوں کے دل دکھائے, ان کو تکلیفیں پہنچائیں, ان کے حق ادا نہ کیے. اے مولا ہمارے اس قصور کو آپ بھی معاف فرما دیجئے, اور ہم سے تو اس کی مکافات مشکل ہے. قیامت کے دن آپ اپنی رحمت سے ان کو عدلات بدلہ عطا فرمائیے, ان کو راضی فرما دیجئے, اور ہمیں اس سے اللہ محفوظ فرما لیجئے, ہمیں اس سے نجات عطا فرما دیجئے. اے اللہ اعتکاف رہنے والوں کے لیے کچھ مرد خدمت کرتے رہے, عورتیں گھروں میں سحری افطاری کے کھانے بناتی رہی. میرے مولا ہم نے اپنے بڑوں سے یہ سنا ہے, عبادت سے جنت ملتی ہے, خدمت سے خدا ملتا ہے. خدمت کرنے والیوں کو اللہ اپنی بندیاں بنا لیجئے, ان کو اللہ اپنی محبت والی بندیوں میں شامل فرما لیجئے. اے اللہ جس طرح انہوں نے مہمانوں کے سامنے دسترخوان بچھائے, اللہ اس کے بدلے ان کے لیے جنت میں دسترخوان کا اہتمام فرمائیے. اللہ رحمت کا معاملہ فرما دیجئے, ان کی نیک امیدوں کو پورا فرمائیے. جو مانگا وہ بھی عطا فرما, جو مانگنا چاہیے تو نہیں مانگ سکے وہ بھی عطا فرما. ہمارے جو دوست مستورات کا پروگرام کرنے کے لیے کوششیں کرتے تھے, آواز کے سلسلے میں ساؤنڈ سسٹم کے لیے تیار رہتے تھے یا رابطہ رکھتے تھے کہ آواز ٹھیک آ رہی ہے یا نہیں, اللہ ان کی خدمتوں کو بھی قبول فرما لیجئے اور ہم سب کی بخشش فرما دیجئے. ربنا تقبل منا انک انت السمیع العلیم, تب علینا انک انت التواب الرحیم, برحمتک یا ارحم الراحمین.